Yo Krishna Sar FM, Yo Krishna Sar FM, Yo Krishna Sar FM,
94 megahertz, Krishna Sar Jatigati.
अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको तपाईँलाई हार्दिक स्वागत छ। आजको पत्रपत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआईसी एसिया बैंक लिमिटेड।
एनआईसी एसिया बैंक पनि साथी पनि।
जिल्ला समन्वय समिति बाँकेको भोलि पहिलो जिल्ला सभा हुँदै निर्वाचनको तयारी। रुकुमका स्थानीय तहद्वारा जथाभावी निर्णय।
नेपालगञ्ज कान्जी हाउसमा पशुको दुर्दशा। जरिवाना बढेपछि पशु लिन आउन छोडे पशुधनी। ओझेलमा सुर्खेतको क्षेत्रीय संग्रहालय।
बर्दियाका ग्रामीण सडकको बिजोग। डडेलधुरामा डोजर लगाउँदा पहिरोको उच्च जोखिम। बैतडीको दोग गाडेदार गाउँ पहिरोको जोखिममा।
र कर्णालीको गेडागुडी दुई वर्षदेखि राजधानीको गोदाममै थन्कियो। सेती अञ्चल अस्पतालमा उपकरण र चिकित्साको अभावमा सेवा प्रभावित।
Hyundai Traffic Safety।
आफ्नो सवारी साधनलाई ठिक अवस्थामा राख्न त्यति नै जरुरी छ जति आफू स्वस्थ रहन।
समय समयमा सर्भिसिङ गराएर आफ्नो सवारी कन्डिसनमा राख्नुहोस्। सजग हुनुहोस्, पूर्व तयारी गर्नुहोस् ताकि दीर्घ झन्झट बेहोर्न नपरोस्।
जोखिममा नपरौ, सुरक्षित रहौ।
लक्ष्मी हुन्डाई नेपालको सामाजिक प्रयास।
पश्चिम डायरीको सुरुमा जिल्ला सभाको सन्दर्भ रहेको छ। जिल्ला समन्वय समिति बाँकेको पहिलो जिल्ला सभा भोलि आइतबार बस्ने भएको छ। समन्वय समितिका सदस्य सचिव स्थानीय विकास अधिकारी हरि प्याकुरेलका अनुसार जिल्ला सभाको पहिलो बैठक भोलि आह्वान गरिएको हो। स्थानीय तहको निर्वाचन अन्तिम नतिजा प्रकाशित भएको 20 दिनभित्र प्रथम जिल्ला सभा आह्वान गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। सम्बद्ध स्रोतका अनुसार जिल्ला समन्वय समितिले पूर्णता नपाउन्जेल बैठकको अध्यक्षता सभाका ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ। जिल्ला सभाको पहिलो बैठकले जिल्ला समन्वय समिति प्रमुख उपप्रमुख लगायतको चयनको लागि आवश्यक प्रक्रिया अगाडि बढाउन निर्वाचन अधिकृतलाई आग्रह गर्ने व्यवस्था छ। त्यसका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना पनि भइसकेको छ। 16 सदस्य रहेको जिल्ला समन्वय समितिको बैठकले प्रमुख उपप्रमुख 3 महिला दलित र अल्पसङ्ख्यकबाट प्रतिनिधित्व सुनिश्चित हुने गरी न्यूनतम 6 र अधिकतम 9 जनाको समन्वय समितिको निर्वाचनका लागि निर्णय लिनेछ। जिल्ला समन्वय समितिको निर्वाचनको तयारी पनि भोलि सभा हुँदै आजको दैनिक नेपालगञ्जमा खबर छापिएको छ।
रुकुमको बाफीकोट गाउँपालिकाले मोटर बाटो बनाउन डोजर र ट्र्याक्टर किन्ने भन्दै 1,15,00,000 रुपियाँ बजेट छुट्याएको छ। खरिद प्रक्रिया समेत थालिसकेको छ। 8 बिस्कोट नगरपालिकाले सडक लगायत भौतिक पूर्वाधार निर्माणका लागि भन्दै 4 सवारी साधन सामग्री खरिदको टेन्डर आह्वान गरिसक्यो। नगरपालिकाले 1 ब्ल्याक लोडर, 1 ट्र्याक्टर, 1 टिप्पर र 1 भ्यान खरिदका लागि 30 दिने सूचना प्रकाशन गरेको छ। सानीभेरी गाउँपालिकाले गाउँसभाको तयारी गरिरहेको छ। गाउँसभा तयारीका लागि पटक पटक भएका छलफलमा निर्माण सामग्री किन्ने विषयले प्राथमिकता पाइरहेको छ। कार्यपालिकाका कति सदस्य निर्माण सामग्री किन्ने भन्ने पक्षमा देखेका छन् भने कति त्यसो गर्न हुन्न भन्ने पक्षमा छन्। पहिलो चरणमा निर्वाचन भएका जिल्लाका 6 स्थानीय तहमध्ये मुसिकोट र चौरजहारी नगरपालिकाले यसअघि नै निर्माण सामग्री जोडिसकेकाले जनप्रतिनिधि त्यसतर्फ लागेका छैनन्। त्रिवेणी गाउँपालिकाले निर्माण सामग्री किन्ने निर्णय नगरे पनि वर्ष दिनभित्र गाउँपालिकाका सबै 10 वटा वडामा सडक पुर्याइसक्ने भन्ने लक्ष्य राखे को छ। आधारभूत र नगरी नहुने कामभन्दा ठुलालाई प्राथमिकता दिएको भन्दै आलोचना पनि हुन थालेको छ। स्थानीय तहमा जथाभावी निर्णय शीर्षकमा कान्तिपुरको पहिलो पृष्ठमा खबर प्रकाशित छ।
गाईलाई माताको रूपमा पुज्ने चलन हिन्दू धर्ममा छ र राष्ट्रिय जनावर पनि गाई नै हो। घरमा गाई पाल्ने र त्यसको पूजा गर्ने पौराणिक र धार्मिक मान्यता पनि हो। तर नेपालगञ्ज फुलटिक्रा स्थित कान्जी हाउसमा 64 गाई थुनिएको साता बढी समय भयो। पशुधनीले छुटाउने प्रयास होइन, खोज्न समेत नआएको तथ्य खुलेको छ। एक महिना अघि 60 बढी गाई गोरु जङ्गलमा लगेर छाडिएको घटनामा बचेका 4 गाई अहिले पनि कान्जी हाउसमा छन्। नेपालगञ्ज उपमहानगरपालिकाले कान्जी हाउसको सबै व्यवस्थापन हेर्ने गरेको छ। पशु लिलामको सूचना जारी गर्दा पशु लिलाम नहुने गरेको सन्दर्भ अघि बढेपछि करिब 1 लिलामको कुनै काम अघि नबढेको कान्जी हाउस सञ्चालकको भनाइ छ। आजको दैनिक नेपालगञ्जमा खबर छ, जरिवाना बढेपछि पशु लिन समेत आउन छाडे पशुधनी, कान्जी हाउसमा पशुको दुर्दशा भन्ने शीर्षकमा विनय दीक्षितले खबर लेख्नु भएको छ।
प्रदर्शनीयोग्य पर्यटकीय आकर्षणका वस्तु नहुँदा सुर्खेतको वीरेन्द्रनगर स्थित क्षेत्रीय सङ्ग्रहालय ओझेलमा परेको छ। एकातिर उचित प्रचार प्रसार अभाव र अर्कोतिर प्रदर्शनीयोग्य सामग्री नहुँदा आन्तरिक पर्यटकले मात्र अवलोकन गर्ने गरेका छन्। यही कारण मध्यपश्चिमको एकमात्र सङ्ग्रहालय अवलोकन गर्नेको संख्या निकै न्यून रहेको छ। कान्तिपुरमा खबर छ।
सर्वसाधारणहरूका लागि समेत समय सूचक दिने घण्टाघर बन्ने निश्चित भएको छ नेपालगञ्जमा। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आफ्नो स्थापनाको 50 वर्षलाई स्मरणीय बनाउन उद्योग स्तम्भ सँगै घण्टाघर बनाउन लागेको हो। त्यसका लागि चोकको खोजीमा थियौँ। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले भन्नुभयो, नेपालगञ्ज उपमहानगरपालिकाले कारकान्दो चोकमा घण्टाघर स्थापनाका लागि स्वीकृति दिएपछि हाम्रो अभियान सफल भएको छ। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको स्थापनाको 50 वर्ष पुरा हुँदैछ। 25 र 26 सर्वसाधारण सभालाई एकसाथ स्थापना दिवससँगै आयोजना गर्ने तयारीमा लागेको सङ्घले दिवसलाई ऐतिहासिक र यादगार बनाउन उद्योग स्तम्भसँगै घण्टाघर बनाउन लागेको अध्यक्ष वैश्यले जानकारी दिनुभयो। आजको दैनिक नेपालगञ्जमा खबर छ, जुटिसक्यो 25 लाख लगानीको शीर्षकमा।
बर्दियाका ग्रामीण क्षेत्रका अधिकांश सडक स्तर उन्नति नहुँदा यातायात सेवा सञ्चालनमा समस्या भएको छ। 3 सञ्चालनमा रहेका समेत अझै कालोपत्री हुन सकेका छैनन्। गुलरिया राजापुर, भुरीगाउँ उत्तर दक्षिण, गुलरिया रम्बापुर सहायक मार्ग, गुलरिया आम्बासा, गुलरिया ठाकुरद्वारा लगायत करिब 100 सडक स्तर उन्नति नहुँदा स्थानीयलाई आउजाउमा समस्या भएको छ। कान्तिपुरमा खबर प्रकाशित छ। उता डडेलधुरामा वर्षा सुरु भएसँगै डोजरबाट ट्र्याक खनिएका ग्रामीण सडकमा पहिरो झर्न थालेको छ। पहिरोले भुछे तथा बस्ती समेत जोखिममा परेका छन्। डाँडापाखाका बस्तीमा गाडी गुडाउने नाममा डोजरले जथाभावी सडक खनाएको हो। डडेलधुराका सबै स्थानीय तहका वडालाई यस्ता ग्रामीण सडक सञ्जालले जोडेको छ। साबिकका गाविस र जीविसको बजेटमा यी सडक खनिएका हुन्। स्थानीय उपभोक्ता मार्फत सर्वे र पहिरोबाट हुने जोखिमको अध्ययन बिना डोजर लगाउँदा यस्तो समस्या निम्तिएको हो। यसैबीच कान्द्रा, मोहना, पत्थरी, कनरी, कटौती, घुराहा लगायत नदीले वर्षदेखि निरन्तर जमिन कटान गर्न थालेपछि धनगढी उपमहानगरपालिकासहित रतनपुर, हसुलिया, धनसिंहपुर, नारायणपुर, मुनुवा, परेरा लगायतका क्षेत्रका दर्जनौ बस्ती जोखिममा परेका छन्।
सेती अञ्चल अस्पताल जनशक्ति, भौतिक संरचना, आवश्यक उपकरण र चिकित्सकको अभावले बिरामीलाई शास्ति खेप्नु परेको छ। यो प्रदेश नम्बर 7 एकमात्र रेफरल अस्पताल मानिन्छ। कैलाली कञ्चनपुरसँगै 7 पहाडी जिल्लाको उपचारको केन्द्र अस्पतालमा बिरामीले उपचारभन्दा धेरै शास्ति खेप्नु पर्छ। गुणस्तरीय उपचार नपाएपछि त्यहाँ पुगेका बिरामी सीमावर्ती भारतीय अस्पताल जानुपर्ने अवस्था छ। कहाँ कसरी उपचार पाउने, उपचार पाउने प्रक्रियाबारे जानकारी पाउने मुस्किल हुन्छ। डडेलधुरा गन्यापधुरा गाउँपालिका कैलपाल मान्डोबाट सुत्केरी उपचारका लागि आएका धनराज भट्टले भन्नुभयो, गुफा जस्तो कोठा जताततै फोहोरै फोहोर, अस्पताल जस्तो पनि छैन। ग्रामीण क्षेत्रबाट आएका सामान्य व्यक्तिले उपचार पाउन कठिन रहेको उहाँले बताउनुभयो। यता बाँकीमा नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पतालमा सेवाग्राहीबाट विभिन्न नाममा शुल्क लिने गरिएको छ। निशुल्क पाइने औषधि सर्वसाधारण किन्न बाध्य छन्। इमर्जेन्सी आपतकालीन सेवाका लागि 25 शुल्क तोकिएको छ। ओपिडी सेवा पनि बढाइएको छ। हरेक दिन सेवा लिनका लागि थप 10 शुल्क निर्धारण गरिएको छ। आजको कान्तिपुरमा खबर छापिएको छ।
उता मातृ तथा बाल स्वास्थ्य सुरक्षा समन्वयका लागि कञ्चनपुर सहित सुदूर र मध्यपश्चिमका 4 जिल्लामा मेडिक मोबाइल प्रविधि लागू हुने भएको छ। आमा र बच्चाको स्वास्थ्यमा पहुँच बढाउने उद्देश्यले स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिमका कञ्चनपुर, बैतडी र बाजुरा तथा मध्यपश्चिमको बाँकेमा भदौदेखि मेडिक मोबाइल प्रविधि लागू गर्न लागेको हो। दुर्गा उपाध्यायले पश्चिम टुडेमा खबर लेख्नु भएको छ।
कर्णालीबाट पहिलो पछिल्लो दुई वर्षमा खरिद गरिएको अर्ग्यानिक गेडागुडी राजधानीमा खाद्य संस्थानको गोदाममा थन्किएको छ। कर्णालीका किसानलाई बजार दिन र गुणस्तरीय सामान सहर पुर्याउन नीति अन्तर्गत खाद्यले किनेको गेडागुडी सिसिरा फाफर दुई वर्ष सिमिरा फाफर दुई वर्षदेखि गोदाममै थन्किएको हो। गेडागुडी खरिद गरेर बिक्री गर्ने आशय राम्रो भए पनि लापरवाहीका कारण बिक्री हुन नसकेको संस्थानका अधिकारीहरू बताउँछन्। किसानलाई प्रोत्साहन गर्न खाद्यान्न खरिद गरी बिक्री गर्ने योजना जायज हो, तर खरिद गरिएको गेडागुडी थापाथलीको गोदाममा मौजात गर्ने काम मात्रै भयो। आजको कान्तिपुरमा राजु चौधरीले खबर लेख्नु भएको छ। पश्चिम डायरीमा नेपालगञ्ज पुष्पलाल चौकदेखि बस पार्कसम्मको सडक फराकिलो बनाउने विषयमा स्थानीयको प्रतिक्रिया,
साउरै छ यो बाटो, यत्रो बाटाले ओरो दोरो गाडी चल्न मिल्दैन,
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
अन्तर्राष्ट्रिय प्रविधिद्वारा डिजाइन गरिएका 100% उच्च गुणस्तर प्रमाणित युक्त सुन तथा हिराका गहनाहरू अधिराज्यभरि उपलब्ध छ।
हामी सधैँ ग्राहकको सन्तुष्टि प्रति सचेत र समर्पित छौँ।
टिसा ज्वेल्स एन्ड डायमन्ड,
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जीत ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081523128।
एक्जाम पनि सकियो, बाहिर पढ्न जाने भनेको, कतै काठमाडौँ पो जाने हो कि?
काठमाडौँ नै किन जानु पर्यो र, यही पनि राम्रो पढाइ छ नि।
मेरो त साइन्स फ्याकल्टी हो, यहाँ छ र।
छ नि, प्लस टू साइन्स दिएर बसेका विद्यार्थीहरूको लागि बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन भइरहेको छ नि।
हजुर, यस क्षेत्रकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विगतदेखि यस बाँके बागेश्वरी कलेज नेपालगञ्जले बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन गर्दै आइरहेको कुरा सहर्ष जानकारी गराउँदै, यस कार्यक्रममा प्रवेश गर्नका लागि त्रिविद्वारा लिइने इन्ट्रान्स एक्जामको निशुल्क तयारी कक्षाहरू सञ्चालन भइरहेकोले समयमै सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
यही ज्येष्ठ 16 गतेदेखि कक्षा सञ्चालन भइरहेको छ।
स्थान कलेजको आफ्नै भवन, सम्पर्क बाँके बागेश्वरी कलेज सुर्खेत रोड नेपालगञ्ज बाटिका होटलको ठिक अगाडि।
सम्पर्क नम्बर 081520570, 98582705 र 98582132। निशुल्क प्लास्टिक सर्जरी सम्बन्धी सूचना,
बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभागमा जन्मदै ओठ तथा तालु फाटेकाहरूका साथै अपरेसन भइसकेका तर ओठ नाक नमिलेका गिजामा प्वाल भएकाहरूका लागि निशुल्क प्लास्टिक सर्जरी भइरहेको सबैमा सूचित गरिन्छ।
साथै बिरामी तथा एकजना कुरुवालाई आउने जाने भाडा र बस्ने खाने निशुल्क व्यवस्था गरिएकाले मौकाको फाइदा उठाउनु हुन सबैमा अनुरोध छ।
सम्पर्क बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभाग ग्वारको ललितपुर, फोन नम्बर 01554363 र 98011 34673।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर,
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो वीएमआई ग्रुपको उत्कृष्ट उत्पादन।
बाँकीमा हुलाकी सडक आयोजनाको निर्माण कार्य सुरु भएको छ, तर पुष्पलाल चौकदेखि बस पार्क जोड्ने सडक 11 मिटर मात्रै पिच हुने भएपछि धेरैले विरोध गरेका छन्। हामीले पनि रेडियो मार्फत निरन्तर यो विषयलाई उठान गर्दै आएका छौँ। यसअघि हामीले यस विषयमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर र हुलाकी सडक आयोजनाका प्रमुखसँगको अन्तर्वार्ता तपाईँ सामु सुनाइसक्यौँ। आज भने हामीले सोही क्षेत्रका बासिन्दालाई भेटेर यो रेडियो सामग्री तयार पारेका छौँ।
जस्तै 2-4 वर्ष नेपाली जनताको कर खाएर कर लिएर त्यसैबाट बजेट छुट्याउने हो, भोलिको दिनमा फेरि 10 वर्षपछि अझ फेरि करोडौँको अरबौँको बजेट छुट्याएर फेरि त्यही रोल ल्याएर यसैमा खर्च गर्नुभन्दा एकैचोटि राम्रो तरिकाले बनाइदिनु पर्ने थियो। 10-11 मिटर कति कति भन्छ भन्ने कुरा पहिल्यैदेखि सुनेको थियौँ हामीले, 15 मिटर नभएर 11 मिटर भन्छ, अब कसैलाई त्यति नोक्सानले क्षति पनि हुँदैन र 11 मिटर भन्ने सम्झौता भयो भन्ने सुनेको थियौँ। अब अहिले आएर 9 मिटरमा बनाएर देखौँ, हामी खै नाटक गरे जस्तो लाग्छ हामीलाई, रोड बनाएको होइन, यो केटाकेटीले खेले जस्तो हामी चाहिँ बचपनमा बच्चाहरू खेलिरहन्थ्यौँ। त्यस्तै प्रकारको जस्तै भाँडाकुटीका भैँसा गोरु बनाएर खेल्थ्यौँ, त्यस्तै किसिमको केटाडी खेले जस्तो नाटक गरे जस्तो लाग्छ, रोड बनाए जस्तो मलाई लागेको छैन।
उहाँ हुनुहुन्थ्यो नेपालगञ्ज पुष्पलाल चौकदेखि बस पार्कको बिचमा बसोबास गर्ने धीरेन्द्र शाही। काम भइरहेको सडकप्रति आफ्नो असन्तुष्टि पोख्दै उहाँ जस्तै यति बेला धेरैले सडक फराकिलो हुनुपर्ने माग गरिरहेका छन्। यस्ता असन्तुष्टि सडक, चोक, चिया पसलदेखि सामाजिक सञ्जालसम्म पुगेको छ। अर्का स्थानीय लक्ष्मी श्रेष्ठ भन्नुहुन्छ, ढल सबैलाई पानी हाल्न पुग्ने गरी बन्नु हाल्नुपर्छ।
हलको लागि मात्रै किनको कसैले किनको पानी हाल्न नपाउने भन्ने किनको कुरा थियो, तर किनको सबैले पानी हाल्न पाउने किनको गर्नुपर्छ, नत्र होइन भन्ने किनको पानी हाल्ने ठाउँ कहाँ हो, कहाँ जाने?
धेरै लामो समयपछि काम सुरु भयो, तर उपमहानगरपालिकाभित्र पर्ने क्षेत्रमा बाटो साँग्रो हुने भएपछि धेरैको गुनासो आएको हो। अहिले 11 मिटर पिचका लागि काम भइरहेको छ, तर आम नागरिकको चित्त बुझेको छैन। अर्का स्थानीय पवित्रा देवी शाही:
साउरै छ यो बाटो, यत्रो बाटाले ओरो दोरो गाडी चल्न मिल्दैन, यो यता र उता गाडी चल्ने बेला यस्तो ऊ हुनसक्छ, मान्छेको खतरा पनि हुनसक्छ। अब यो बाटो यता र उता गाडी चल्ने बाटै छैन, पोलपुरको जत्रो बाटो भए राम्रो हुन्थ्यो, त्यो बाटो त ठुलै राम्रो हुन्छ हामीलाई, अब के गर्ने हो।
यस्तै पुष्पलाल चोक निवासी सुवर्ण साई भन्नुहुन्छ, बिचमा ग्रिन बेल्ट सहित दायाँ बायाँ सडक गुड्ने गरी बाटो बनाउँदा राम्रो हुन्छ।
हामीलाई थाहा छैन, तर हाम्रो आग्रह अनुरोध भनेको यो बाटोको जो एरिया छ त्यो एरिया पुरै पिच गरिदिनुपर्छ, र यो बाटोको बिचमा यता गाडी यताबाट हिँड्ने, उता गाडी उतैबाट हिँड्ने त्यस्तो किसिमको पनि बनाइदिनुपर्छ भन्ने मेरो अनुरोध हो। घना बस्ती बजार भएको हुनाले त्यो आवश्यकता छ, त्यसरी बनाइदिनु पर्यो। र अनि बजारको बिचबिचमा यी सहायक बाटाहरू छन् आफ्ना आफ्ना घरमा जाने बाटा, त्यहाँ चाहिँ त्यो बाटो क्रस गर्ने ठाउँ पनि राखिदिनुपर्छ अथवा गाडी घुम्ने ठाउँ पनि राखिदिनुपर्छ भन्ने मेरो माग छ, अनुरोध छ।
हुलाकी सडक अहिले सरकारको नीति अनुरूप बन्दैछ, तर यो सडक साँगुरो हुने र कालान्तरमा सडक विस्तार गर्नै पर्ने भएकाले अहिले नै हेरविचार गर्नुपर्ने आम नागरिकहरूको माग छ। पुष्पलाल चोकदेखि बसपार्क क्षेत्र उपमहानगरपालिकाभित्र पर्ने भएकाले यसमा उपमहानगरपालिकाले पनि पहल थाल्न आवश्यक देखिन्छ। यसका साथै यहाँका स्थानीय र सरकारवाला निकाय सबैले बेलैमा आवाज उठाउन जरुरी छ।
सार्वजनिक संस्थाले लामो समयदेखि विद्युत महसुल नबुझाउँदा बक्युता बढ्दै गएको छ। प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले 25,91,00,000 बक्युता उठाउन बाँकी रहेको जनाएको छ। नेपालगञ्ज उपमहानगरपालिका र स्थानीय धार्मिक संस्थाले लामो समयदेखि विद्युत महसुल बुझाएका छैनन्। वितरण केन्द्रका अनुसार उपमहानगरपालिकाको नाममा सडक बत्ती बापत सबैभन्दा बढी 7,41,91,000 बक्यौता छ। बागेश्वरी मन्दिर र जामा मस्जिद लगायत अधिकांश धार्मिक संस्थाले लामो समयदेखि महसुल तिरेका छैनन्। नेपालगञ्जका 18 मन्दिर र मस्जिदबाट मात्रै 33,80,000 उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ। बागेश्वरी मन्दिरले 14,42,000 र जामा मस्जिदले 15,86,000 तिरेका छैनन्। महसुल नतिर्ने धार्मिक संस्थामा हनुमानगढी मन्दिर, शिव मन्दिर, जानु मस्जिद, लक्ष्मीनारायण मन्दिर, सन्तोषी माता मन्दिर, एकमिनतार मस्जिद, पुतन मस्जिद लगायत छन्। कोही साना मन्दिर र मस्जिदको आम्दानी नै नहुने भएकाले ठुलो समस्या भएको हुन सक्छ, तर ठुला धार्मिक संस्थाले पनि लामो समयदेखि महसुल बुझाउन आनाकानी गरिरहेका छन्। वितरण केन्द्र प्रमुख उमेश कुमार झाले बताउनुभयो, उपमहानगरपालिकाले नै तिर्दैन विद्युत महसुल, झन्डै 26 करोड बक्यौता मध्ये नेपालगञ्ज उपमहानगरपालिकाको मात्र 7,41,00,000 छ। आजको कान्तिपुरमा कृष्ण प्रसाद गौतमले खबर लेख्नु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रको ट्राफिक व्यवस्थापन पछिल्लो समयमा अस्तव्यस्त बनेको छ। पश्चिम नेपालको प्रमुख व्यापारिक नगरी नेपालगञ्जमा ट्राफिक व्यवस्थापन हुन नसक्दा सहर कुरूप बन्दै गएको छ। खगेन्द्र दाहालले सद्भाव दैनिकमा खबर लेख्नु भएको छ।
4 दशक अघि निर्माण गरिएको रोल्पा कारागार भवन जीर्ण हुँदा कैदीबन्दीलाई शास्ति हुन थालेको छ। बर्खायाममा पानी चुहिँदा कैदीबन्दी शास्ति खेप्नु बाध्य हुन थालेका छन्। सुधारगृहका रूपमा लिने कारागार भवन जीर्णसँगै दोब्बर कैदी राखिँदा झन समस्या उब्जिएको छ। 50 जना क्षमता रहेको कारागार भवनमा हाल 86 जना कैदी राखिएको छ। भित्र शौचालय नभएका कारण पुरुष बन्दीले राति दिसा पिसाब लागेमा बाल्टिनमा गरेको अवस्था रहेको छ। आजको नागरिकमा दिनेश सुवेदीले खबर लेख्नु भएको छ।
जिल्ला पशु सेवा कार्यालय बैतडी पाटनले किसानलाई निशुल्क रूपमा उन्नत जातका बोका वितरण गरेको छ। व्यावसायिक बाख्रा पालन गरेका र समूह गठन गरेर बाख्रा पालनमा लागेका किसानलाई बोका वितरण गरिएको जिल्ला पशु सेवा कार्यालयका सूचना अधिकारी शिवराज भट्टले बताउनुभयो। भागीरथ अवस्थीले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
नेपालगञ्ज 3 नम्बर वडाका वडाध्यक्ष अयुब सिद्दिकीमाथि सांघातिक आक्रमणको घटनालाई लिएर सत्तारूढ नेकपा माओवादी केन्द्रले दोषीलाई कारवाहीको दबाब दिएको छ। हिजो माओवादी केन्द्रका नगराध्यक्ष गोपाल पुन र सचिव राजकुमार विसीले संयुक्त विज्ञप्ति जारी गरी भएको घटनामा वडाध्यक्ष सिद्दिकीमाथिको आक्रमण घटनामा संलग्नहरूलाई कडा कारवाहीको माग गरेका हुन्। आजको दैनिक नेपालगञ्जमा खबर रहेको छ पश्चिम डायरीमा जनै पूर्णिमा र नागपञ्चमीको महत्त्व।
नाग देवता आज के दिन इच्छाधारी नागिन हुई रहा है, अपना रूप धारण करना है, तब से हम लोग नाग पंचमी मनावा जाता है। जनेऊ पूर्णिमा तो भाई बहन की रक्षा करे लगे।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंक्चर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदूर, रिक्सा मजदूरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके
फोन नम्बर 081414007 र 98482363899।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए त्यो जय बागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे
हो? त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98483553।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरी नेपालगञ्ज एफएम 104.8 मेगाहर्जमा पनि सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व रक्षाबन्धन र नागपञ्चमी 50 वर्षपछि एकै दिन परेकाले हिजो दुवै पर्व धुमधामसँग मनाइयो। यो चाँड श्रावण शुक्ल पूर्णिमाको दिन मनाइन्छ भने नागपञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ। तर यस वर्ष यी दुवै पर्वको तिथि एकै दिन जुरेको हो। यी दुवै पर्वको धार्मिक महत्त्वबारे सुनौ विभिन्न क्षेत्रका व्यक्तिहरूको भनाइ।
ए ललन छ, अनि जनै पूर्णिमा र रक्षाबन्धनमा के छ भने जनै पूर्णिमा चाहिँ यो पुरानो जनै छ नि त्यसलाई हटाएर जनैलाई मन्दिरमा गएर पूजापाठ गरेर अनि धारण गर्नुपर्छ। र यो रक्षाबन्धनमा के छ भने त्यो दिनमा रक्षाबन्धन गरेर त्यो कालकष्ट पनि हुन्छ नि हट्छ।
आज नागपञ्चमीको महत्त्व, नागपञ्चमी एक त नागपञ्चमी र जनै पूर्णिमा सँगै छ। किरा किरमिला, किराहरू, यो सर्प फटेङ्ग्राहरू को आँखाहरू बन्द हुने हुन्छ अरे कि। र रक्षाबन्धन, रक्षाबन्धन भनेको के हो त, जुन तपाईँको बलि राजाले तपाईँको दिदीले, दिदी र भाइमा तपाईँहरूको राम्रो सम्बन्ध बाँधियोस् है, दिदीले भाइ र दाईलाई रक्षा गरेर राख्ने, बन्धन गराएर राख्ने डोरीले नै रक्षाबन्धन भनिएको हो कि।
मेरो नाम दिपा आचार्य खत्री। यो चाहिँ परम्परादेखि यो नागपञ्चमीमा नाग टाँस्ने चाहिँ सर्पहरूलाई पूजाआजा गर्ने राम्रो हुन्छ भन्ने, हाम्रो वर्ष दिनको एकपटक जनै फेर्ने चाहिँ गएर पूजाआजा गर्ने, एक दिन व्रत रहने।
शिवानिवास, आजके दिन ठुलै त्यौहार हो, हम लोग बहुत कायदे से मनाइथन। ये नाग देवता आज के दिन इच्छाधारी नागिन हुई रहा है, अपना रूप धारण करना है, तब से हम लोग नाग पंचमी मनावा जाता है। जनेऊ पूर्णिमा तो भाई बहन के ऊपर संकट आवा रहा है, तब एक ठो जंगल रहा है, जंगल में धागा बांधनी है, तब से वो भाई बहन की रक्षा करे लगे, तब से ये रक्षाबंधन शुरू होगा।
पश्चिम तराईका थारू समुदायले भने हिजो गुरही पर्व मनाएका छन्। आफ्नो पहिलो पर्वको रूपमा कैलाली सहित विभिन्न जिल्लाका थारूले धुमधामसँग गुरही पर्व मनाएका हुन्। धनगढीमा पनि भव्यताका साथ गुरही पर्व मनाइएको छ। सखी सञ्जाल कैलालीको आयोजनामा धनगढी स्थित क्याम्पस चौकमा सामूहिक रूपमा गुरही पर्व मनाइएको हो। पश्चिम टुडेमा खबर छ।
पहिलो स्थानीय तहमा योजना छनौट गर्दा बाटोघाटो पुल पोलेसा लगायतले प्राथमिकता पाउँथे। अझ धेरै स्थानीयको माग त सडक कालोपत्रे नै हुन्थ्यो, तर अहिले प्राथमिकता फेरिएको छ। छाडा चौपाया नियन्त्रणको मुद्दालाई स्थानीयले प्राथमिकताका साथ अघि सार्न थालेका छन्। उनीहरूले स्थानीय तहको निर्वाचनमा समेत यो मुद्दालाई जोडतोडका साथ उठाएका छन्। यो टिकापुरको खबर हो। स्थानीयको मागलाई सम्बोधन गर्दै हरेक दलले आफ्नो प्रतिबद्धतामा छाडा चौपाया नियन्त्रणलाई समेटेका छन्। यता बझाङमा अपाङ्गता भएका व्यक्तिलाई राज्यले सबै खाले सेवा सुविधाबाट वञ्चित गरेको भन्दै उनीहरूले गुनासो गरेको खबर छ। यता मध्यपश्चिमको एकमात्र सङ्ग्रहालय एक वर्षमा 9,232 अवलोकन गरेका छन्। यीमध्ये अधिकांश विद्यार्थी छन्। क्षेत्रीय सङ्ग्रहालय सुर्खेतको वीरेन्द्र नगरमा, यता महेन्द्र नगरमा प्रदेश नम्बर 7 88 स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिना पुग्दैछ। असार 14 मतदान भएको, मतगणना शपथ ग्रहण अनि पदबहाली गर्न एक साता बढी लाग्यो। सुरुका दिन केही नवनिर्वाचित जनप्रतिनिधिहरू मतदातालाई धन्यवाद दिने र बधाई साटासाट गर्नेमै व्यस्त भयो। काम चलाउ अवस्थामा गाउँपालिका कार्यालय प्रमुख उपप्रमुख कार्यकक्ष सजाइए, वडा कार्यालयको ठेकान छैन। आजको कान्तिपुरमा खबर छ।
बाँकेको जानकी गाउँपालिकासँग नेपालगञ्ज उपमहानगरपालिका जोड्ने दोधरा नालाको कलबर निर्माण कार्य सुस्त गतिमा अघि बढेको छ। लामो समयदेखि जीर्ण भएको उक्त नालाको कलबर गत साउन 7 भत्केको थियो। विजय मल्लले सद्भाव दैनिकमा खबर लेख्नु भएको छ। उता डडेलधुरामा रहेका 6 प्राविधिक तालिम केन्द्र र शिक्षालयमध्ये 2 मात्रै वैधानिक रहेको पाइएको छ। 3 तालिम सेन्टर र 18 प्राविधिक शिक्षालय गरी जिल्लामा सञ्चालित 6 शिक्षालयमध्ये 2 संस्था मात्रै लामो समयसम्मका लागि वैधानिक रहेको भेटिएका हुन्। पश्चिम टुडेमा खबर प्रकाशित छ।
स्थानीय तहका विकास गतिविधिलाई सञ्चार माध्यमद्वारा प्रचार प्रसार गरी सुशासन प्रवर्धन र दिगो विकासका लागि सुशासन प्रेस तथा विकास समिति गठन गरिएको छ। यो बाँकेको कोहलपुरको खबर मिसन टुडेमा छापिएको छ। यता बैतडीको देगढ केदार गाउँपालिका 8 सितर डोलमा लोक सिंह भाटलाई अहिले आफ्नो घर छोडेर अन्तै बस्नुपर्ने अवस्था छ। गाउँ नै पहिरोको जोखिममा। आजको अन्नपूर्ण पोस्टमा खबर छ। यता सल्यानमा वर्षाका कारण भेरी नदीमा पानीको सतह बढेपछि बामेको थारा कारागाउँ र पोखराका 50 बढी विद्यार्थी विद्यालय जान समेत वञ्चित भएको खबर कान्तिपुरमा छापिएको छ। यता आन्तरिक राजस्व कार्यालय राप्तीले आर्थिक वर्ष 2073-74 1,18,45,000 राजस्व सङ्कलन गरेको खबर अन्नपूर्ण पोस्टमा छ। र यता नेपालगञ्जमा कोकोकोला कप अन्तर विद्यालय छात्र छात्रा फुटबल प्रतियोगिताको छात्रतर्फको खेलमा जनज्योति मावि कोहलपुर र मुनतारा मावि भुजै गाउँ विजय भएका छन्। बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा भइरहेको सो प्रतियोगिताको हिजोको पहिलो खेलमा जनज्योति मावि कोहलपुरले जेनिथ मावि खजुरालाई 5-0 पराजित गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ।
पश्चिम डायरीमा अब नागरिक मत। नेपालगञ्ज उपमहानगरपालिकालाई सुन्दर बनाउन सबैको सहयोग र चासो हुनु आवश्यक हुन्छ। यसैबीच अब जनप्रतिनिधि आइसकेपछि नेपालगञ्जलाई हराभरा र सरसफाईयुक्त बनाउन के गर्नुपर्ला, सुनौं नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 12 बाबुराम ढकालको विचार।
अब यो जुन चाहिँ के चाहिँ अब जितेर आएका प्रतिनिधिहरू छन्, अहिले चाहिँ यो नालो बनाउनु पऱ्यो, बाटो बनाउनु पऱ्यो, सरसफाइ यताउति सबै कुरा बनाउनु पऱ्यो। अब के गर्नु पऱ्यो त्यही गर्नु पऱ्यो नि। अब चाहिँ जहाँ जहाँ भत्केको छ बिग्रेको छ त्यो बनाउनु पऱ्यो।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
जिल्ला समन्वय समिति बाँकेको भोलि पहिलो जिल्ला सभा हुँदै निर्वाचनको तयारी, रुकुमका स्थानीय तहद्वारा जथाभावी निर्णय।
नेपालगञ्ज कान्जी हाउसमा पशुको दुर्दशा, जरिवाना बढेपछि पशु लिन आउनै छाडे पशुधनी। ओझेलमा क्षेत्रीय सुर्खेत क्षेत्रीय सङ्ग्रहालय।
बर्दियाका ग्रामीण सडकको बिजोग, डडेलधुरामा डोजर लगाउँदा पहिरोको उच्च जोखिम, जुड्न रोल्पा कारागारमा कैदीलाई शास्ति।
र कर्णालीको गेडागुडी 2 राजधानीको गोदाममै थन्कियो, सेती अञ्चल अस्पतालमा उपकरण र चिकित्सकको अभावमा सेवा प्रभावित।
पश्चिम डायरी कृष्णसारएफएम.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
हवस् त, प्रविधि सहयोगी गोपीसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज सावन 14 गते शनिबार, जुलाई 29 तारिक। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।